مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر انجم ہیرل گل۔ آج کا موضوع ہے پاکستان میں اور دنیا بھر میں بریسٹ کینسر کی وجوہات، تشخیص اور علاج۔ اکتوبر کا پورا مہینہ بریسٹ کینسر پر آگاہی بڑھانے کا مہینہ ہے۔ یہ مہم دنیا بھر میں اور پاکستان میں جاری ہے، تو اس مہم میں وائس آف امریکہ واشنگٹن کا حصہ شامل کرنے کے لیے ہم نے آج کی راؤنڈ ٹیبل کا اہتمام کیا ہے اور اس راؤنڈ ٹیبل میں دعوت دی ہے گفتگو کی یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر، ایس او ایس پی کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیما، جو اس وقت بریسٹ کینسر کی ایک کانفرنس میں شرکت کے لیے ہالینڈ میں موجود ہیں اور وہیں سے ہمارے ساتھ ٹیلی فون پر اب سے کچھ دیر کے بعد موجود ہوں گے۔ ہمارے ساتھ ہیں جناب پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ کے سربراہ اور ڈائریکٹر سائبر نائف پروفیسر ڈاکٹر طارق محمود، کراچی سے ہمارا ساتھ دیں گے ٹیلی فون پر۔ ہمارے ساتھ ہوں گے پنجاب کے ہیلتھ ڈپارٹمنٹ کے نان کمیونیکیبل ڈیزیزز پروگرام کے ڈپٹی پروگرام مینیجر ڈاکٹر فرحان زیب، جو لاہور سے ہمارے ساتھ اس پروگرام میں شرکت کریں گے۔ ہم نے دعوت دی ہے آج کے پروگرام میں بلوچستان سے سینڈیمن ہاسپٹل کوئٹہ کے گائناکالوجی ڈپارٹمنٹ کی سربراہ ڈاکٹر نائلہ احسان کو، اور ہمارے ساتھ ہوں گی کنگ فیصل میڈیکل کمپلیکس طائف سعودی عرب میں گائنی ڈپارٹمنٹ کی کنسلٹنٹ ڈاکٹر فرح رشید طارق۔ اور ہم نے آج کے پروگرام میں شامل کرنے کے لیے دعوت دی ہے پاکستان میں بریسٹ کینسر پر ریسرچ کی ایک کمپنی زیلکسا کے فاؤنڈر شاہ رخ بابر کو، جو بریسٹ کینسر کی تشخیص اور اس کے علاج کی لاگت کم کرنے پر جن کی کمپنی ریسرچ کر رہی ہے اور ایک نیا سافٹ ویئر بنا رہی ہے۔ تو ہم آج کے پروگرام کا، آج کی راؤنڈ ٹیبل کا آغاز کرتے ہیں۔ ہمارے ساتھ اس وقت صرف ڈاکٹر طارق محمود کراچی سے ٹیلی فون پر موجود ہیں، انہیں سے گفتگو کا آغاز کرتے ہیں۔ السلام علیکم ڈاکٹر طارق محمود صاحب۔ ڈاکٹر طارق محمود،
وعلیکم السلام، بہت شکریہ۔
بے حد شکریہ آپ نے ہمارے پروگرام،
بہت شکریہ مجھے پروگرام میں لینے کا،
بے حد شکریہ آپ نے ہمارے پروگرام میں شامل ہونے کے لیے اپنا وقت نکالا۔ تو اس سے پہلے کہ ہم آپ کے اس ڈپارٹمنٹ کی بات کریں جس کے آپ سربراہ ہیں، ریڈیولوجی ڈپارٹمنٹ کے، ہم چاہیں گے کہ ہمارے سننے والوں کو بتائیے کہ پاکستان میں اس وقت بریسٹ کینسر کی تشخیص کی کیا صورتحال ہے، کتنے مریض جو ہیں کینسر کے اس وقت موجود ہیں، اور ان کی تشخیص اور علاج کے لیے حکومت کی طرف سے یا نجی اداروں کی طرف سے کیا سہولیات میسر ہیں۔ جی
دیکھیں، مختلف لوگ اس بریسٹ کینسر کی اویئرنیس اور اس کے لیے کام کر رہے ہیں
جی،
لیکن میں ضلع ہاسپٹل میں، ہمارے پاس اس وقت ہم گورنمنٹ ہاسپٹل کے ساتھ مل کے ضلع ہاسپٹل چل رہا ہے
جی جی،
ہمارا ایک ادارہ ہے پیشنٹ کی فاؤنڈیشن جو بھی ضلع ہاسپٹل کو سپورٹ کرتا ہے
جی جی،
لیکن اس وقت ہمارے پاس تین ڈیموگرافی لگی ہے جو کہ ڈیجیٹل ڈیموگرافی ہے، جس میں اسٹیٹ آف دی آرٹ ایس پی اے اپروڈ ریکوائرمنٹ ہے، لیکن بدقسمتی سے لوگوں میں ابھی بھی وہ شعور نہیں ہے کہ وہ بریسٹ کینسر کے لیے اپنی اسکریننگ کرائیں۔ اور اس میں میں دوسرے لوگوں سے جدا اس لیے نہیں کرتا کہ ہمارے ضلع ہاسپٹل کے اندر آئی تھنک 700-800 کے قریب میری ڈاکٹرز جو وہ موجود ہیں، تو جب میں ان کا وہ دیکھتا ہوں ریکارڈ تو آئی تھنک ان میں سے بھی شاید ایک آدمی اسکریننگ کرائی۔ تو بریسٹ کینسر کی اویئرنیس کے بارے میں کچھ نہیں کی جا رہی ہے، لیکن اگر ہم اس کا اینڈ ریزلٹ دیکھیں تو بہت کم ہے۔ مطلب ہمارے پاس کیپیسٹی ہے کہ ہم دن میں 50 مریضوں کی فری میموگرافی کرتے ہیں، ڈیجیٹل ہے، اسٹیٹ آف دی آرٹ ہے، لیکن ہارڈلی کوئی 8-9 مریض ڈیلی آتے ہیں میموگرافی کرانے والے، اور اس میں بھی زیادہ تر بچے جن کو ٹیومر ہوتا ہے وہ بہت کم ہوتے ہیں، جو ٹولی جن کو ہم کہیں کہ وہ اسکرین کرتے ہیں، تو بہت کام کی ضرورت ہے۔ بیسٹ ہے کہ لوگ اسکریننگ کرائیں،
بالکل
اسکریننگ کرائیں اور ارلی اسٹیج کے اوپر پک اپ ہوں۔ بی ٹی ایم سی کے اندر الحمد للہ ڈائگنوز کے لیے میموگرافی اور اس سے ریلیٹڈ الٹرا ساؤنڈ ٹیسٹ کا ایم آر آئی اسکین اور اس کے علاوہ جو سوری ٹیسٹ ہے، جو بھی فیسلٹی ہے جناب صاحب میں موجود ہے، فری علاج ہوتا ہے، ہمارے یہاں بہت اچھے قابل ٹیسٹ سرجنز ہیں، جو سرجری بھی کرتے ہیں, لیکن انفارچونیٹلی ابھی بھی لوگ پاکستان کے اندر بریسٹ کی ڈیزیز میں بہت کم ارلی اسٹیج پہ آ رہے ہیں.
ٹھیک, اچھا, اس سے بیشتر کہ ہم مزید آپ کی جو آپ کا جو سینٹر تفصیلات یا سہولیات فراہم کر رہا ہے بریسٹ کینسر کے مریضوں کا, ہم چاہیں گے کہ آپ ہمارے سننے والوں کو بتائیے کہ اصل میں بریسٹ کینسر کی جو وجوہات ہیں, روٹ کازز کیا ہوتی ہیں, اور اس سے بچنے کے لیے خواتین کو خود کو محفوظ رکھنے کے لیے انہیں کیا کرنا چاہیے. تو اس کے بعد پھر ہم گفتگو کو آگے بڑھائیں گے اور اس کے تشخیص کے جو سہولیات دستیاب ہیں پاکستان میں اور جو آپ کا ادارہ کر رہا ہے اس پر بات کریں گے.
ہر پانچ میں سے ایک خاتون کو بریسٹ کینسر ہو رہا ہے, اس کی تشخیص ہو رہی ہے. اس کی روٹ کازز کے اندر اگر ہم جائیں تو بہت سے کازز آ سکتے ہیں, لیکن اگر اس وقت کی وہ چیز جس کو ایڈریس کرنے کی ضرورت ہے وہ یہ ہے کہ جی اس کو کس طرح سے اس کی اگلی تشخیص کی جائے. ایک تو یہ نا کہ آپ ایکسرسائز کریں, اچھی ڈائٹ کھائیں, بیلنس ڈائٹ کھائیں, تاکہ اور خاص طور پہ عورتوں کے اندر بریسٹ فیڈنگ کریں بچوں کو, بہت سی چیزیں جس کے اوپر ہم بریسٹ کر سکتے ہیں جن کی وجہ سے یہ اس کے اندیشہ کم ہو جائے. لیکن جو جینیٹکس کے اندر ٹریول کر رہا ہے ویسے وہ اس سے کم نہیں ہونا. امپورٹنٹ چیز یہ ہے کہ جی بریسٹ کینسر کے اندر لوگوں کو عورتوں کو ایجوکیٹ کرنے کی ضرورت ہے کہ وہ اپنا سیلف بریسٹ ایگزامینیشن کریں, اپنے بریسٹ کو خود چیک کرنا کیسے چیک کرتے ہیں اس کو سیکھیں, اور اس کو سیکھنے کے بعد اس چیز کو ریگولرلی کریں. نمبر ون. نمبر ٹو یہ کہ جن فیملیز کے اندر اگر آپ کی خالہ کو, نانی کو, بہن کو کوئی بریسٹ کا کینسر ہوا ہے, تو جس عمر میں اس خاتون کو کینسر ہوا ہو اس فیملی کی باقی خواتین کو چاہیے اس سے 10 سال پہلے سے اپنا اسکریننگ شروع کرا دیں. اگر وہ ان کی ایج آتی ہے میموگرافی والے ایریا میں تو ٹھیک ہے, ادر وائز اگر وہ میموگرافی والے ایج بریکٹ میں نہیں فال کرتی تو کسی ڈاکٹر کے پاس سے اپنا چیک کرا لیں, یا ایون الٹرا ساؤنڈ کرایا جا سکتا ہے. فرض کریں فیملی کے اندر ایک خاتون کو 45 سال کی عمر میں بریسٹ کینسر ہوا ہے, تو اس فیملی کی خواتین کو چاہیے کہ باقی خواتین 35 سال کی عمر کے بعد اپنی اسکریننگ شروع کرائیں. میموگرافی جو وہ 40 سال کی عمر کے بعد کرانی چاہیے, لیکن اگر میموگرافی نہیں کرا مطلب آپ کی انڈیکیشن نہیں بنتی تو ایٹ لیسٹ سیلف بریسٹ ایگزامینیشن میں ڈاکٹر ان کو دکھا کے چیک کرانا چاہیے تاکہ اگلی تشخیص ہو چکے.
لیکن
ہم یہ کہیں کہ ہم اس چیزوں کو
ڈاکٹر طارق صاحب سب سے پہلے یہ بتائیے کہ اصل وجوہات کیا ہیں. آپ نے کچھ وجوہات پر تو روشنی ڈالی, لیکن عام طور پر پاکستان میں اس مرض کی وجوہات کیا ہیں خواتین کو, اور یہ بھی بتائیے کہ کینسر جو ہے بریسٹ کینسر صرف خواتین کو ہی نہیں بلکہ مردوں کو بھی ہو سکتا ہے, تو جو خواتین یا جو بھی جن کو یہ مرض لاحق ہوتا ہے اس کی اصل وجوہات پاکستان میں خاص طور پر اسپیسیفک ہیں یا پوری دنیا میں وہی وجوہات ہیں؟
چونکہ پاکستان کے اندر کوئی مختلف سینٹر کے اندر چھوٹے ہسپتالوں میں تو اپنی اسٹڈی کی ہے, لیکن کسی بھی بندے نے پاکستان کا میٹا انالیسس نہیں کیا کہ بھائی وہ ہر شہر کے جو لوگوں نے وجوہات بتائی ہیں ان کو بیٹھ کے ساروں کو اویلیویٹ کر کے میٹا انالیسس کر کے بتاتا کہ یہ کامن وجہ نظر آ رہی ہے. اس وجہ سے پریکٹیکلی اس چیز کا ڈیٹا پاکستان کے اندر موجود نہیں, لیکن اگر ہم ادروائز دیکھیں تو کچھ بہت زیادہ فیکٹر فرق نہیں آتے. جو بھی اسٹڈیز جس لیول کے اوپر بھی ہوئی ہیں اس کے اندر انٹرنیشنل اور ہمارے اندر بہت زیادہ فیکٹر کا فرق نظر نہیں آتا. لیکن جو آپ بات کرتی ہیں کہ اس کو کس طرح سے اوائڈ کیا جا سکتا ہے, تو اس کے اندر یہی چیز ہے کہ آپ نے جن فیملی میں جینیٹکس میں ہے تو باہر کی دنیا میں تو وہ آپ کو پتا ہے لوگوں نے مسٹیکٹمی کرا دیتے ہیں, بریسٹ کٹ لوا دیتے ہیں اس ایج سے ہونے سے پہلے, کیونکہ نیچرلی پاکستان یا ہمارے کلچر کے اندر ممکن نہیں. لیکن ادر وائز آپ نے بیسیکلی آپ کی ہیلدی ڈائٹ, ایکسرسائز, اور اس کے بعد آپ کو کچھ یہ ہے کہ کہتے ہیں کہ ٹائٹ بھی نہیں پہننی چاہیے, تو مختلف چیزیں اور چھوٹی چھوٹی بہت سی سجیسٹ کی جا سکتی ہیں, لیکن ان کو ان میں سے کسی ایک کو پن پوائنٹ نہیں کیا جا سکتا کہ یہ اس کینسر کی وجہ بن گئی. اور اسی وجہ سے دنیا بھر کے اندر بریسٹ کینسر از ایٹ رائز اور وہ 1 in 8 وومن جو ہے وہ اس کو سفر کر رہی ہے. میں پھر اسی بات پر چاہتا ہوں کہ ہم ان کی وجوہات جو بھی ہیں ان چیزوں کو ہم اسٹیٹسٹیکلی پاکستان میں بہت ٹائم لگے گا کہ ہم ان کو انالائز کر کے اور شاید یہاں سے کوئی ایک آدھ وجہ مختلف نظر آ جائے جب پورے پاکستان میں مختلف لوگ اس کی اسٹڈی کر سکیں, لیکن ابھی تک پاکستان کے اندر اس کا کوئی ایسا میٹا انالیسس موجود نہیں ہے. چھوٹے چھوٹے سینٹر ہیں लोगों ने अपनी अपनी स्टडीज की हुई है, लेकिन उसके अंदर कोई बहुत कोई कंक्लूसिव चीज ऐसी नहीं है जिसकी बेसिस पे हम कह सकते हैं कि हमारे डेमोग्राफिक्स में इंटरनेशनल वर्ल्ड से कोई डिफरेंट चीज।
ठीक है, तो ये और अब हम बात करते हैं, हमारा अभी तक रابطہ नहीं हो सका डॉक्टर प्रोफेसर अर्शद चीमा से, जो इस वक्त हॉलैंड में मौजूद हैं। वो हमें मोबाइल पर तो वो कह रहे हैं कि वो मौजूद हैं, लेकिन उनसे हमारा रابطہ नहीं हो पा रहा। तो इससे पहले कि हम उनको गुफ्तगू में शामिल करें, डॉक्टर तारिक चीमा साहब, आप बताइए कि पाकिस्तान में आपने कहा कि तशखीस के लिए मुख्तलिफ तरीके मौजूद हैं, तो आप स्पेसिफिकली अगर हम आपसे ये पूछें कि क्या तरीके जो हैं इस वक्त आपका इदारा इस्तेमाल कर रहा है, तो वो क्या होंगे? रेडियोलॉजी के अलावा सर्जरी भी हो रही है। हेलो, मेरे ख्याल है कि प्रोफेसर,
मैं प्रोफेसर चीमा हूँ, आपने डॉक्टर तारिक से पूछ रही है सवाल
जी। मेरा ख्याल है कि तारिक चीमा साहब, तो उनसे तो हमारा सिलसिला ही मुनक़ता हो गया क्योंकि हमने उनसे सवाल किया, तो उनकी तरफ से
जवाब। अच्छा, मैं प्रोफेसर चीमा बोल रहा हूँ, मुझे बताइएगा कि
तारिक से आपने बात कर ली है।
अच्छा,
चीमा साहब से बात,
चलिए ठीक है, मेरा ख्याल है कि उनसे भी हमारा, हाँ वो हमारे साथ मौजूद हैं जी। प्रोफेसर डॉक्टर अर्शद चीमा साहब, हमने बड़ी देर के बाद आपसे रابطہ हो सका, बहुत शुक्रिया, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। इस वक्त आप हॉलैंड में हैं और ब्रेस्ट कैंसर के बारे में ही एक कॉन्फ्रेंस में आप शिरकत करें, तो मुख्तसरन पहले तो बता दीजिए कि ये ब्रेस्ट कैंसर की जो कॉन्फ्रेंस है उसमें इस वक्त क्या क्या बात हो चुकी है और किन अहम पहलुओं को इस वक्त उस कॉन्फ्रेंस में सामने लाया गया है।
देखिए, ये जो कॉन्फ्रेंस है ना, बेसिकली उसमें जो यूरोप है ये ब्रेस्ट कैंसर को बड़ी जल्दी पिक कर लेता है, अर्ली पिक करता है, स्टेज वन और टू में पिक कर लेता है। हमारे यहाँ जो थर्ड वर्ल्ड कंट्री का जैसे पाकिस्तान है, उसका मसला ये है कि हमारे यहाँ जो मरीज है कैंसर का वो लेट आता है, वो जनरली स्टेज थ्री में आता है, बजाय वो एक सेंटीमीटर के ट्यूमर के वो 10 सेंटीमीटर वाले ट्यूमर के साथ आता है। तो ऑब्वियसली एडवांस डिजीज की मैनेजमेंट डिफरेंट है और ये लोग इसी पे जोर दे रहे हैं जी कि अर्ली डिजीज कैसे पिक की जा सकती है। उसमें ये है, सबसे जो बड़ा काम है ना वो है अवेयरनेस प्रोड्यूस करने का किसी सोसाइटी में, कि अगर गिल्टी बने तो उसे फौरी तौर पे डॉक्टर को जाके दिखाना चाहिए। या एक स्क्रीनिंग है, स्क्रीनिंग का मतलब ये है कि आप एसिम्प्टोमेटिक मरीजों की 45-50 साल से उम्र के जो हैं ज्यादा, उनकी ब्रेस्ट की एक एक्सरे लेते हैं, उसको स्क्रीनिंग मेमोग्राम कहते हैं, और उससे भी काफी सारा कैंसर वेस्ट में पिक हो जाता है। हमारे मुल्क में या तो स्क्रीनिंग भी जनरली नहीं की जाती, बहुत कम जगहों पे अवेलेबल है, और दूसरा ये है कि अवेयरनेस नहीं है हमारी सोसाइटी में।
अच्छा,
लोग जो है वो लेट पहुंचते हैं डॉक्टरों के पास।
तो इस कॉन्फ्रेंस में इस बात पर जोर दिया गया,
आपको एक
इस कॉन्फ्रेंस जी बोलिए
एवरेज फिगर बताऊं कि पाकिस्तान में जब एक औरत छाती के अंदर गिल्टी महसूस करती है तो ऑन दी एवरेज 6 महीने लगाती है टू गो एंड सी अ केयर गिवर। हालांकि वो उसी हफ्ते उसे अपने जो प्राइमरी फिजिशियन है उसको जाके मिलना चाहिए। क्योंकि सर्वाइवल जो है ब्रेस्ट कैंसर का ये डिपेंड करता है कि किस स्टेज पे आप उसे पकड़ लेते हैं।
तो ये जो गिल्टी है
स्टेज वन पे कर लें पकड़ लें तो
डॉक्टर साहब, आमतौर पर एक जो गिल्टी है वो कितनी देर में इतनी बढ़ जाती है कि वो दूसरी स्टेज तक पहुंच जाती है?
देखिए, जो गिल्टी है वो कुछ महीनों से होती है वहां पे, लेकिन जब फील होना शुरू हो जाती है ना तो उसका मतलब है वो पिछले 5-6 महीने से वहां पे थी, जो अब इतनी बड़ी हुई है कि आपको अपने हाथ से फील होना शुरू हो गई है। बट स्टिल इट इज अर्ली, अगर आपने गिल्टी फील होते ही डॉक्टर को दिखा लिया तो यू हैव अ हाई चांस ऑफ क्योर, कि आप फिर भी अगर स्टेज वन या स्टेज टू में हैं तो 80-90% क्योर रेट है। और जो एक और बड़ी अच्छी चीज है इसके साथ ये है कि अगर आप अर्ली स्टेज में डॉक्टर के पास पहुंच जाती हैं तो हमें औरतों का जो है ना छोटा ऑपरेशन किया जा सकता है, जिसे हम लंपेक्टमी कहते हैं, छाती नहीं काटनी पड़ती, सो म्यूटिलेशन नहीं होती। नॉट ओनली दैट द वुमेन्स लाइफ इज सेव्ड, उनकी जिंदगी बच जाती है, उनकी जो है ना वो बड़ा ऑपरेशन भी नहीं करना पड़ता, छोटी सी गिल्टी निकाल के उसके बाद उसे बिजली लगा दी जाती है ब्रेस्ट को, और उससे वो ब्रेस्ट ठीक हो जाती है, पेशेंट रिकवर हो जाते हैं। अगर लेट स्टेज में आए तो कई दफा छाती काटने के बाद भी गुजारा नहीं होता, क्योंकि वो फेफड़ों में वो लंग अपना वो लिवर तक वो हर जगह चला गया होता है, फिर कीमोथेरेपी ज्यादा देनी पड़ती है उन लोगों को।
तो इसलिए जरूरी ये होता है कि जब भी ख्वातीन महसूस करें कि उनकी ब्रेस्ट में कोई चीज ऐसी है जो कि गिल्टी की सूरत है तो वो फौरन डॉक्टर से राबता करें। लेकिन डॉक्टर साहब क्या करें कि पाकिस्तान जैसे मुल्कों में और दूसरे ملکوں میں اس کے ساتھ کچھ شرم کے ٹیبوز بھی وابستہ ہیں. اور ایک زمانہ تھا, ہمیں خود یاد ہے کہ ہم یہ لفظ منہ سے نہیں نکال سکتے تھے, جو آج میں پوری دنیا کے سامنے بڑے کانفیڈنس سے میں بریسٹ کا لفظ استعمال کر رہی ہوں. میں نہیں کر پاتی تھی اس لفظ کو استعمال اپنی زبان میں, عام بول چال میں, گھر کے سامنے.
آپ نے بالکل صحیح بتایا. دیکھیں جو پیشنٹ کے ہیں نا, دو پوائنٹ, ایک تو ان کے پاس ریسورسز کی کمی ہے, پاورٹی ہے, اور دوسرا جو ٹیبو ہے معاشرے میں کہ چھاتی جا کے نہیں دکھانی کسی کو. یہ ان دونوں چیزوں کے لیے نا اپنا جو ٹیبو ہے دور کرنے کے لیے تو اویئرنیس پروڈیوس کرنا پڑے گی. اب تو الحمدللہ پاکستان میں 50% سے زیادہ ڈاکٹر جو بن رہے ہیں وہ ویسے ہی فیمیل ڈاکٹر ہیں. اگر کسی پیشنٹ کو ہے کوئی ایسا مسئلہ کہ وہ کسی میل ڈاکٹر کو نہیں ملنا چاہتے, تو وی کین آلویز فائنڈ اے فیمیل ڈاکٹر. میرے ساتھ جو ٹرین کرتی ہیں رجسٹرار, ان میں سے 4 فیمیلز ہیں. تو ہم ان کو جنرلی بریسٹ کلینک میں فیمیل کو رکھا کرتے تھے کہ ان سے جو پیشنٹ ہے وہ زیادہ کمفرٹیبل محسوس کرتے ہیں. لیکن ایک اور چیز جو بڑی ضروری ہے وہ میں پوائنٹ آؤٹ کرنا چاہتا ہوں, یہ ہے کہ اگر آپ مریضوں کو لے بھی آئیں ہسپتال, تو ہسپتال میں ایک ایسی کھڑکی ہونی چاہیے, ایک ایسی چھت ہونی چاہیے جس کے اندر آپ کے جتنے ٹیسٹ ہیں اور آپ کا جتنا علاج ہے نا وہ ایک چھت کے نیچے ہو جائے. اس کانسیپٹ کو ہم کہتے ہیں کمپریہینسو کیئر. کمپریہینسو کیئر یہ ہے کہ آپ کی واپسی ہو جائے, آپ کا آپریشن ہو جائے, آپ کو ریڈیشن چاہیے تو وہ بھی مل جائے, آپ کو کیمو تھراپی چاہیے تو وہ بھی مل جائے. ایسے سینٹرز بدقسمتی سے پاکستان میں بہت کم ہیں جہاں پہ ایک ہی چھت کے نیچے یا ایک ہی کھڑکی کے اوپر آپ کا سارا بندوبست ہو جائے. مریض ایک جگہ آپریشن کروا لیتا ہے تو اس کو ڈاکٹر کہتا ہے آپ میرے پاس تو ریڈیو تھراپی کی مشین نہیں ہے, تم یوں کرو نا, تم وہاں پہ چلے جاؤ جو دوسرے شہر میں ہے یا دوسرے صوبے میں ہے. پھر وہ ریڈیو تھراپی کرواتے ہیں تو پھر انہیں کہتے ہیں جی آپ کیمو تھراپی کے لیے وہاں پہ چلے جاؤ. تو پیشنٹ کو ہم بجائے یہ کہ وہ ایک جگہ پہ اسے ساری سہولت میں اثر آ سکے, اور اس میں کوئی اتنے زیادہ ریسورسز نہیں چاہیے. یہ بھی ہماری جو گورنمنٹ ہے نا اس میں اویئرنیس کی کمی ہے, ایڈوکیسی کی بھی کمی ہے نا, کہ جیسے ہم نے اگر آپ پنجاب کو دیکھیں تو ہم نے بہت سارے کارڈیک سینٹر جو ہیں کمپریہینسو کارڈیک سینٹر بنا دیے, لاہور میں بلا دیا, ملتان میں بلا دیا, فیصل آباد میں بنا دیا, راول پنڈی بنا دیا, ایون وزیر آباد جیسے شہر میں بنا دیا. تو اسی طرح کے کمپریہینسو کینسر سینٹر کیوں نہیں سارے ڈویژنل ہیڈ کوارٹر میں بناتے؟
بالکل
100 بیڈ کا ہو جس میں سرجن ہوں اور سارے ریڈیو تھراپی کے ڈاکٹر ہوں اور کیمو تھراپی کے ڈاکٹر ہوں, اور ایک مشین لگی ہو, سی ٹی اسکینر لگاؤ, تو یہ سارے کام ہو سکتے ہیں.
تو
اس میں بڑا کوئی راکٹ سائنس انوالو نہیں ہے.
بے شکریہ, ہماری گفتگو بھی جاری ہے, ایک چھوٹے سے بریک کا بھی وقت ہو گیا, اور اس کے بعد ہم آپ کو بتائیں گے کہ پنجاب حکومت اس سلسلے میں کیا کچھ کر رہی ہے, اور وہ لوگوں میں آگاہی بڑھانے کے لیے اور مزید ایسے سینٹر جیسا کہ آپ نے کہا کہ کمپریہنسو سینٹرز بنانے کے لیے کیا اس بارے میں غور کر رہی ہے, اس پر ہم بات کریں گے. لیکن پہلے ایک چھوٹا سا بریک لے لیتے ہیں. ڈاکٹر پروفیسر طارق صاحب بھی ہمارے ساتھ ہیں, اور پروفیسر کیا یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر ایس او ایس پی کے پروفیسر ڈاکٹر ارشد چیما بھی ہمارے ساتھ موجود ہیں. ڈاکٹر ارشد چیما صاحب, آج ہم پہلی بار آپ کو پروگرام میں شامل کر رہے ہیں, تو اس لیے بھی نام یہ آپ کا تھوڑا سا ہمیں لینے میں مشکل ہوئی. تو لیجیے ایک چھوٹا سا بریک لیتے ہیں, اور بریک کے بعد ہم گفتگو کا سلسلہ آگے بڑھاتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
جی, وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل, آج ہم گفتگو کر رہے ہیں بریسٹ کینسر پر, اور اس کی تشخیص پر, اس کے علاج پر, اور اس سے بچاؤ کے طریقوں پر. اور ہمارے ساتھ اس وقت ہالینڈ سے ہمارے ساتھ موجود ہیں اس وقت یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر ایس او ایس پی کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیما ایک بریسٹ کانفرنس میں شرکت کر رہے ہیں ہالینڈ سے, وہیں سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں. ہمارے ساتھ ہیں جناب پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ کے سربراہ اور ڈائریکٹر سائبر نائف پروفیسر ڈاکٹر طارق محمود کراچی سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں اور ہمارے ساتھ اس وقت ہم گفتگو میں شامل کریں گے پنجاب کے ہیلتھ ڈپارٹمنٹ کے نان کمیونیکیبل ڈیزیز پروگرام کے ڈپٹی پروگرام مینیجر ڈاکٹر فرحان زیب لاہور سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں تو ان کو خوش آمدید کہتے ہیں السلام علیکم ڈاکٹر فرحان زیب صاحب
وعلیکم السلام میڈم
گفتگو ہوئی ہے کہ بڑی ضرورت ہے اس وقت پاکستان میں خاص طور پر ایسے سینٹرز قائم کرنے کی اور کہ جہاں پر ایک ہی چھت کے نیچے بریسٹ کینسر کے مریضوں کو تمام سہولیات دستیاب ہوں ان کی تشخیص بھی ہو جائے ان کا علاج بھی ہو جائے ان کی سرجری بھی ہو جائے ان کو کیمو تھراپی بھی ہو جائے اور مزید جو روبوٹک طریقے ہیں وہ بھی ان کو دستیاب ہوں علاج کے لیکن اس کے لیے ایک اور چیز کی جو نشاندہی کی پروفیسر ارشد چیما صاحب نے وہ یہ کہ آگاہی بڑھانے کی بڑی ضرورت ہے تو پہلے تو آپ بات کیجیے کہ پنجاب کی حکومت نے خاص طور پر پورے پاکستان کی اگر آپ بات کر سکتے ہیں تو ضرور کیجیے لیکن پنجاب کی حکومت اس سلسلے میں کیا کچھ کر رہی ہے
جی السلام علیکم میڈم جیسا کہ میرے بہت ہی اسکیم سینئر اور بہت ہی اسکیم کلینیشین سینئر پروفیسر صاحب نے دونوں نے ابھی بہت امپورٹنٹ آپ چیزیں ہائی لائٹ کی کہ ہمارے پاکستانی کلچر میں اسپیشلی پنجاب کے کلچر کے جیسے کہ ہم اسپیسیفک بات کریں اپنی گورنمنٹ آف پنجاب کے بحاف کے اوپر تو بریسٹ کینسر کی سب سے امپورٹنٹ ترین چیز جو ٹریٹمنٹ کا موسٹ امپورٹنٹ کمپوننٹ ہے وہ ہے اس کی پریونشن کیونکہ جیسے ایک مشہور کہاوت ہے کہ جی پرہیز علاج سے بہتر ہے اگر ایک چیز کو ہونے سے ہی روک لیا جائے تو اس کے علاج کی نوبت ہی نہیں آئے گی اس چیز کے لیے جو پنجاب گورنمنٹ کے سب سے میجر اسٹیپس ہیں جیسے پرائمری سیکنڈری کے ہیلتھ کیئر کے ڈپارٹمنٹ کا محکمہ 2015 میں اسٹیبلش ہوا کیونکہ پرائمری سیکنڈری ہیلتھ کیئر سروسز جو ہیں پنجاب کی 60-70% سروسز پرووائڈ کرتی ہیں آؤٹ ریچ ایریاز میں مین ایریاز میں تحصیل لیول پر ڈسٹرکٹ لیول کے اوپر تو چونکہ ان کی سروسز کا بہت زیادہ وسیع دائرہ ہے اس لیے پنجاب گورنمنٹ کی ہیلتھ پرائمری سیکنڈری ہیلتھ کیئر ڈپارٹمنٹ کا اس وقت بہت بڑا فوکس تھا کہ نان کمیونیکیبل ڈیزیز جو کہ اس وقت تمام انفیکشس ڈیزیز کی نسبت 58% آف پوری دنیا میں مورٹیلٹی کا باعث بنتے ہیں یعنی کہ بجائے ڈیتھ جو ہے وہ ان کی نان کمیونیکیبل ڈیزیز ہے ان میں کینسرز ایک بہت میجر ایشو ہیں ان کی وجہ سے ڈیتھ پرسینٹیج جو ہے بہت بڑھتی جا رہی ہے معاشرے کے اندر صرف ہمارے یہ پاکستان اور یہ ایشین کنٹریز میں نہیں بلکہ پوری دنیا میں کینسر کی مورٹیلٹی بہت اسپیڈ پہ بڑھتی جا رہی ہے اور ان کی شرح اموات بہت زیادہ ہے اس کی سب سے بڑی وجہ جیسا کہ ابھی سارے سینئرز نے ابھی ان کو ڈسکرائب کیا کہ جو سب سے پہلے علامات ہوتی ہیں ان میں گلٹی اور یا سوجن کا محسوس ہونا اگر وہ بہت ارلی سے ہو جائے
جی اس پر تو بات ہو گئی اس پر بات ہو گئی ڈاکٹر صاحب
جی اس کی وجہ سے بہت جلدی بچت ہو جاتی ہے اس کے لیے آگاہی بڑھانے کے لیے کہ ہمارے جو خواتین ہیں ان کو اس چیز کی اگر ارلی اسٹیج پہ ہی آگاہی ہو تو وہ اپنے آپ کو بہت ارلی ڈیٹیکشن کے تھرو اس مرض سے فوری طور پہ بچا سکتی ہیں جیسا کہ سر نے بھی بتایا کہ بہت جلدی
تو اس کے لیے آپ ڈاکٹر صاحب تفصیل سے بتائیے کہ اس وقت تک حکومت پنجاب کیا کچھ کر چکی ہے اور آئندہ کیا کرنے کا پروگرام رکھتی ہے مختصر پلیز
اس سلسلے میں 2017 کے اندر پریونشن اینڈ کنٹرول آف نان کمیونیکیبل ڈیزیز کا پروگرام جو تھا اس کو تشکیل میں لایا گیا اس پروگرام نے اب تک پچھلے 2 سالوں کے اندر 130 یہ سیکنڈری لیول ہاسپٹل جو کہ تحصیل اور ڈسٹرکٹ لیول کے بڑے ہاسپٹل ہوتے ہیں ان کے اندر پورے پنجاب کے 36 ڈسٹرکٹ میں اپنے سینٹر بنائے ہیں جہاں پہ انہوں نے اب کینسر کے لیے پہلے تو انہوں نے تمام این سی ڈی سے ریلیٹڈ میڈیکیشن اسکریننگ اور ٹریٹمنٹ کے سینٹر بنائے اب اگلا اسٹیپ جو ہے وہ بریسٹ کینسر کی ارلی اسکریننگ اور ارلی ڈیٹیکشن کا اس وقت جو ہے ٹریننگ میں ڈاکٹر اور پیرامیڈکس کا مرحلہ اس وقت زیر اثر چل رہا ہے اس میں تمام ہاسپٹل میں جو فیمل اسٹاف ہوگا خاص طور پہ جیسے کہ نرسز ایل ایچ ڈبلیو اور ایل ایچ وی جو کہ ہمارا کور کمپوننٹ سیکنڈری ہیلتھ کیئر سروسز میں ان کی ٹریننگ دی جائے گی اور ٹریننگ کے تحت ان کو جو لوگ ہاسپٹل میں الیکٹیولی آئے ہوں گے کسی قسم کی علامت کے ساتھ اس طرح کی جو خواتین آئیں گی ان کو فوری طور کے اوپر ان کی فوری تشخیص کی جائے گی اور وہاں پہ موجود تمام گائناکولوجسٹ ان کی بھی ٹریننگ مکمل طریقے سے ہوگی اور وہ وہاں سے آگے ان کی بروقت تشخیص کے ساتھ ان کا علاج کرنے میں ہیلپ کریں گی اس کے علاوہ پریونشن کے لیے پنجاب گورنمنٹ کے ہمارے پروگرام میں بریسٹ کینسر اویئرنیس منتھ جو کہ اس ہر سال اکتوبر میں منایا جاتا ہے 2016-17 اور اس سال 18-19 کے اندر تمام پروجیکٹ پنجاب میں تمام ہاسپٹل کے اندر ڈاکٹر اور پیرامیڈکس کے لیے ہیلتھ اویئرنیس سیشن منعقد کیے جاتے ہیں وہاں پہ ان کے لیے جو لیٹسٹ انٹروینشن ہیں بریسٹ کینسر کی ارلی تشخیص اور بچاؤ کے لیے ان کی تربیت کی جاتی ہے تمام پیرامیڈکس کی ٹریننگ کی جاتی ہے اس کے علاوہ پبلک میں آگاہی کے لیے ہیلتھ واکس منعقد کی جاتی ہیں جو تمام ڈی سی اوز کی پرمیشن سے پرومیننٹ شہروں کی پلیسز کے اندر ہیلتھ ڈپارٹمنٹ کے اندر آرگنائز کی جاتی ہے اس کے علاوہ फीमेल इंस्टीट्यूट जैसे कि यूनिवर्सिटीज और कॉलेजेस जो कि खासतौर पर फीमेल्स के लिए स्पेसिफिक होते हैं, जैसे लाहौर में लाहौर कॉलेज पर वुमेन यूनिवर्सिटी है, अफवाह कॉलेज है, कनेक कॉलेज है, इस्लामिया कॉलेज है,
तमाम
जो बिल्कुल उनके अंदर वहाँ पे सेमिनार्स मुनक्द किए जाते हैं जहाँ पे इस चीज की आगाही के लिए सीनियर प्रोफेसर और जो
हमारे आप ये कह रहे हैं डॉक्टर फरहान साहब कि हुकूमत पंजाब जो है वो बंदोबस्त कर रही है अवेयरनेस फैलाने के लिए, लेकिन क्या हुकूमत पंजाब ने ब्रेस्ट कैंसर के लिए मजीद जो इलाज के लिए भी कोई प्रोग्राम्स हैं उनके सामने के हॉस्पिटल्स में इनके इलाज एक ही छत के नीचे हो सकें?
जी, ब्रेस्ट कैंसर के इलाज में जो सबसे पहला स्टेप और सबसे जरूरी चीज है वो है उसकी मुकम्मल तशखीस की क्या ये ब्रेस्ट कैंसर है और किस स्टेज के ऊपर है। उसके लिए जो सबसे इम्पोर्टेंट तीन टेस्ट परफॉर्म किया जाता है वो मैमोग्राफी है। मैमोग्राफी एक तरह से गोल्ड स्टैंडर्ड कंसिडर किया जाता है। प्राइवेट सेक्टर फैसिलिटीज कुछ जगहों पर स्पेसिफिक डेवलप्ड एरियाज में अवेलेबल है, मगर गवर्नमेंट लेवल में फैसिलिटीज सिर्फ बहुत कम जगहों पर पाई जाती है और वहां पर भी चूंकि रेफरल बहुत ज्यादा है तो उसकी वजह से उनके पास ओवरलोड रहता है और मशीन जितनी भी उनकी ये वो अपनी फुल कैपेसिटी पे काम करने के साथ में इतनी ज्यादा पॉपुलेशन को सर्व नहीं कर सकती। पंजाब गवर्नमेंट में इनका प्रोसेस एंटर प्रोसेस है इस वक्त ये कि मैमोग्राफी की सर्विसेज को पहले डिविजनल लेवल के ऊपर और उसके बाद जिले लेवल के ऊपर यकीनी बनाया जाए। उसके लिए हमारे पूरे हेल्थ डिपार्टमेंट इस सिलसिले में उनकी प्लानिंग में है, ये जब सर्विसेज प्रोवाइड होंगी तो इनका फॉलोअप कैसे होगा, इनकी मेमोग्राफी मशीन की मेंटेनेंस और इनका फॉलोअप के लिए किस तरह का सिस्टम ऑर्गेनाइज किया जाएगा।
ठीक,
क्योंकि ये काफी मेंटेनेंस और ट्रेनिंग रिक्वायर्ड है, उसके लिए एक टाइम चाहिए। उसके लिए उस टाइम पीरियड के लिए हमें मतलब हम ये नहीं कह सकते कि आज ही इसको हम अगर इम्प्लीमेंट करना भी शुरू करें तो कल परसों एक हफ्ते या दस दिन या महीने में हो जाएगा। ये पूरा मंसूबे के तहत काम किया जा रहा है और इसकी इंशाल्लाह बहुत शानदार रिजल्ट पाए गए।
तो बेहद शुक्रिया डॉक्टर फरहान ज़ैब, आपने लाहौर से ये बताया कि पंजाब हुकूमत जो है वो इस सिलसिले में क्या कर रही है। बड़ी बात है कि इस पर अब कितने अरसे से पाकिस्तान में मेरे ख्याल है कि हजारों खवातीन तो इस मर्ज में मुब्तला हो चुकी होंगी और उन पता नहीं कितनी खवातीन अपनी जान दे चुकी होंगी और पाकिस्तान की हुकूमत और पंजाब की हुकूमत ने अब गौर करना शुरू किया है कि इसकी स्क्रीनिंग भी होनी चाहिए, इसका इलाज भी होना चाहिए। तो चलिए, अभी भी ख्याल आ गया और इस पर गौर हो रहा है तो ये खुशाइन बात है। हमारी दुआ कि पाकिस्तान की हुकूमत इस तरफ खसूसी तवज्जो दे, महकमा हेल्थ जो है इस तरफ खसूसी तवज्जो दे, ख़ासतौर पर वो ख़वातीन इतने बड़े खर्च के साथ इस मर्ज़ का इलाज कराना किसी आम खातून के लिए मुमकिन नहीं है। उसे तो ये भी नहीं पता लगता कि उसका उसको ये मर्ज़ लायक हुआ कि नहीं हुआ। बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला और बात हम यही करेंगे कि इस पर जो असल मसला है वो है इसके इखराजात का। और जैसा कि डॉक्टर अरशद चीमा ने कहा कि इतनी जगह फैले हुए हैं इसके सेंटर्स के इस मर्ज़ को एक छत के नीचे उसका इलाज मुमकिन नहीं है और यही वजह है कि इसके इलाज पर जो खर्च आता है, इसकी तशखीस पर जो खर्च आता है उसकी लागत को कम करने के लिए एक प्राइवेट इदारा है जेलेक्सा, उसके फाउंडर हैं शाहरुख बाबर, पाकिस्तान में ब्रेस्ट कैंसर पर रिसर्च की इनकी कंपनी है और उसने इसके इलाज की लागत कम करने पर एक सॉफ्टवेयर बनाना शुरू किया। इस वक्त हमारे साथ मौजूद हैं टेलीफोन पर गालिबन इस्लामाबाद से। अस्सलाम वालेकुम शाहरुख बाबर साहब।
वालेकुम अस्सलाम। हाँ जी, मैं इस्लामाबाद से हूँ।
इस्लामाबाद, तो बताइए कि जी मुझे बिल्कुल आवाज आ रही है, तो बताइए कि आपने क्या ऐसा सॉफ्टवेयर पर काम शुरू किया है जिससे आप समझते हैं कि इसके इलाज पर भी और इसकी तशखीस पर भी खर्चा कम हो जाएगा, वो क्या मदद करेगा वो सॉफ्टवेयर?
अच्छा, सबसे पहले तो थैंक यू इनवाइट करने के लिए और जो है कि दिस इज द नोबल कॉज जिसके ऊपर आप लोग बात कर रहे हैं, ब्रेस्ट कैंसर, क्योंकि ब्रेस्ट कैंसर का अवेयरनेस सॉरी मंथ भी है। तो बेसिकली जिस तरह से अभी आपको आइडिया है कि सबसे दो सबसे बड़े चैलेंजेस हैं, सबसे पहला चैलेंज तो डेफिनेटली ये है कि अर्ली डायग्नोसिस जो है कि वो अगर हो जाए तो क्या होता है कि सर्वाइवल रेट ज्यादा होता है। अगर इसकी तशखीस अर्ली ना हो, जल्द ना हो, देर हो जाए, लेटर स्टेज के अंदर चली जाए, तो उसके अंदर प्रॉब्लम ये है कि फिर जो सर्वाइवल के चांसेस हैं वो काफी कम हो जाते हैं।
इस पर तो बात हो गई, इसकी बात हो गई, बताइए कि इसकी लागत को कम करने के लिए
इंतहाई बात जाते हैं।
जी जी, लागत को कम करने के लिए
उसी तरफ आ रहा हूँ।
जी जी,
मैं उसी तरफ आ रहा हूँ, बिल्कुल। अच्छा, तो अभी देखें, सबसे पहला बात ये है कि देखें, अगर आपका कैंसर जल्दी डायग्नोज होगा तो ये कम एक्सपेंस के अंदर ये क्योर हो सकता है। اس کے اندر جو ہے کہ آپ کو کیا نام ہے, ہاں تو جب آپ کو ارلی ڈائگنوز ہو جائے گا تو اس کے اوپر جو ٹریٹمنٹ کے اوپر کاسٹ آتی ہے وہ کم آتی ہے. دوسری بات یہ ہے کہ میں آپ کو مثال دیتا ہوں, پاکستان کے اندر کوئی اس قسم کے اسٹیٹس گلوبلی یا اس میں سینٹرلائز اسٹیٹس نہیں ہیں, تو میں آپ کو امریکہ کا فگر کچھ بتاؤں گا کہ اب یہ جو, کیونکہ اب ریڈیولوجسٹ جب دیکھتا ہے ڈیجیٹل میموگرام کو یا ڈیجیٹل امیج کو جس کو میموگرام کہتے ہیں, اس کے اوپر وہ مس ڈائگنوسز ہوتی ہیں. مس ڈائگنوسز کی وجوہات ڈیفینیٹلی انسان کی آنکھ کا ایک لمیٹیشن ہے جس کی وجہ سے وہ اس کو صحیح سے نہیں دیکھ سکتے. ایون کہ یو ایس کے اندر $4 billion ہر سال جو ہے کہ لاس ہوتا ہے جسٹ بیکاز آف مس ڈائگنوسز. تو ہم نے کیا کیا ہے کہ ہم نے آرٹیفیشیل انٹیلیجنس اور امیج پروسیسنگ کے تھرو جو ہے کہ ایک سافٹ ویئر, ایک کلاؤڈ پلیٹ فارم سافٹ ویئر ہم لوگ نے ڈیولپ کیا ہے, اور یہ کیا کرتا ہے کہ یہ ریڈیولوجسٹ کو اسسٹ کرتا ہے. اس میں دو چیزیں ہیں, کس طرح سے یہ اسسٹ کرتا ہے. پہلا تو یہ اسسٹ کرتا ہے کہ یار آپ کو جو ہے ریڈیولوجسٹ کو ایز اے سیکنڈ اوپینین, کیونکہ ابھی بھی کنونشن کیا ہوتا ہے کہ ایک میموگرام کو دو ریڈیولوجسٹ دیکھتے ہیں, پہلے ایک ریڈیولوجسٹ دیکھتا ہے پھر دوسرے ریڈیولوجسٹ ایز اے سیکنڈ اوپینین دیکھتے ہیں, اور ریڈیولوجسٹ کی کاسٹ کافی زیادہ ہوتی ہے. تو ہمارا سولوشن ہے وہ کیا کرتا ہے کہ جب ایک ریڈیولوجسٹ یوز کرتا ہے تو وہ اس کو ایز اے سیکنڈ ریڈیولوجسٹ ایز اے سیکنڈ اوپینین وہ اس کو ریپلیس کر سکتا ہے. تو وہ جو سیکنڈ ریڈیولوجسٹ کی کاسٹ ہے وہ کٹ ڈاؤن ہو جاتی ہے. سیکنڈلی یہ ہے کہ اگر ایک ریڈیولوجسٹ ایک دن کے اندر 10 پیشنٹس کو دیکھ سکتا ہے تو پھر ود دا ہیلپ آف اور سافٹ ویئر الیکسا تو کیا ہے کہ وہ ایک دن کے اندر تقریباً 80 to 100 پیشنٹس کو دیکھ سکتا ہے. جس سے کیا ہوتا ہے کہ آپ کا جو پر ڈے کیپیسٹی ہوتی ہے وہ بڑھ جاتی ہے. جب آپ کی کیپیسٹی بڑھتی ہے تو آٹومیٹکلی آپ کے جو آپریشنل کاسٹ ہوتی ہے ہاسپٹل کی وہ ڈیوائڈ ہو جاتی ہے, اور پر پیشنٹ کاسٹ وہ پھر فردر جو ہے ریڈیوس ہو جاتا ہے.
ٹھیک ہے, لیکن کیا, لیکن شاہ رخ صاحب, یہ سافٹ ویئر تو میرا خیال ہے کہ ترقی یافتہ ملکوں میں آلریڈی موجود نہیں ہوگا. کیا آپ کا جو سافٹ ویئر ہے وہ صرف اسپیسیفک ہے پاکستان کے لیے, یا یہ کہ اس میں آپ امپروومنٹ کر رہے ہیں جو آلریڈی موجود ہیں یہ سافٹ ویئرس؟
اچھا, اس ٹائم دنیا کے اندر کچھ کمپنیز ہیں جو کہ سملر ڈومین کے اندر کام کر رہی ہیں, اور ہم لوگوں نے جو کچھ کنونشنل میتھڈ تھے ہم نے ان کو مطلب ایڈوانس ٹیکنالوجیز یوز کی ہیں, کچھ ہم نے ایڈوانس پروسیس یوز کیے ہیں, ہم نے بیسیکلی بائیو انفارمیٹکس کو بیک اینڈ کے اوپر انٹیگریٹ کر رہے ہیں جو ہے, جو کہ ابھی باقی کوئی کمپنی نہیں کر رہی بائیو انفارمیٹکس کا اور میڈیکل امیجنگ کا کمبینیشن کے اوپر. تو ہم لوگ نے بیسیکلی اس کے اوپر جو پہلے سافٹ ویئر تھے ان کی آلریڈی بہت ہی کم لمیٹیشن تھی, کیونکہ وہ جو سافٹ ویئر تھے وہ سوری وہ سافٹ ویئر جو ہے کہ صرف امیج پروسیسنگ رول بیسڈ سولوشنز تھے, وہ پیورلی آرٹیفیشیل انٹیلیجنس بیس نہیں تھے. ہم تو پہلی بات ہے کہ وہ پیورلی آرٹیفیشیل انٹیلیجنس بیس سولوشن بنا رہے ہیں, اور ہم اور دوسری بات یہ ہے کہ بالکل سیم لائن کے اندر امریکہ کی ایک اور کمپنی ہے وہ بھی اسی لائن کے اوپر کام کرے جس کے اوپر ہم کام کر رہے ہیں, وہ بھی اسی اسٹیج پہ جس اسٹیج کے اوپر.
تو آپ نے تو یہ کب تک یہ سافٹ ویئر آ جائے گا؟ کیونکہ ہمارے ساتھ ڈاکٹر طارق صاحب موجود ہیں اور ہم ریڈیولوجی ڈپارٹمنٹ کے سربراہ ہیں, وہ یقیناً آپ کے اس سافٹ ویئر کی ہیلپ لینا چاہیں گے اگر آپ کا یہ دعویٰ ہے کہ آپ کا جو سافٹ ویئر ہے وہ زیادہ ایکوریٹ ہوگا اور زیادہ کم وقت میں اور کم لاگت میں تشخیص کر دے گا. تو ہماری تو کب تک آئے گا یہ آپ کا سافٹ ویئر منظر عام پر؟
یہ انشاءاللہ ہم جنوری کے اندر ہم لوگ ہمارے جو اپنے ان ہاؤس ٹرائلز ہیں وہ اب ہم لوگوں نے اپنے کمپلیٹ کر لیے ہیں.
جنوری
میں جنوری کے اندر ہم لوگ 3 to 6 months کے ہمارے ٹرائلز ہوں گے, اور اس کے بعد ہمارے ٹرائل کے بعد ہم جو ہے کہ اس کو آفیشلی لانچ
کر دیں گے. بے حد شکریہ شاہ رخ بابر صاحب, آپ کی طبیعت ٹھیک نہیں تھی لیکن آپ نے اس کے باوجود ہمارے پروگرام کے لیے وقت نکالا. آپ کو خدا حافظ کہتے ہوئے, آپ اگر رہنا چاہیں تو کچھ دیر اور بھی رہ سکتے ہیں, لیکن سوال ہم دوبارہ ڈاکٹر طارق محمود صاحب کی طرف لے جاتے ہیں. ڈاکٹر طارق صاحب, کچھ بتائیے کہ آپ کا جو جنا پوسٹ گریجویٹ سینٹر ہے, ریڈیولوجی کی بات یہ کر رہے تھے ابھی شاہ رخ بابر صاحب, آپ بتائیے کہ آپ نے کیا لیٹسٹ مشینیں جو ہیں وہ اپنے سینٹر میں نصب کر دی ہیں, اور آپ کی جو سب سے بڑی بات یہ ہے کہ بالکل مفت آپ لوگ علاج فراہم کر رہے ہیں, اور پاکستان کے 135 شہروں سے اور 12 ملکوں سے ابھی تک لاکھوں نہیں تو ہزاروں میں تو لوگ علاج کرا کر آپ کے سینٹر سے جا چکے ہیں, تو کچھ روشنی ڈالیے کہ حکومت تو جو کچھ کر رہی ہے, ابھی جیسا کہ ظاہر ہوا ابھی انہوں نے بتایا پنجاب کی حکومت کے بارے میں کہ وہ کیا کچھ غور کرنا لگی ہے, لیکن آپ کا سینٹر تو بڑے عرصے سے کام کر رہا ہے, تفصیلات بتائیے, ہائی لائٹ کیجیے اپنے ادارے کا.
میں سب سے پہلے یہ بات کرنا چاہوں گا کہ ہم اس پروگرام میں لوگوں کو فٹ بنائیں نہ, ان کے خوف بھی بتائیں یا اچھی بات بھی بتائیں. اچھی بات یہ ہے کہ ہر سینے والی گٹھلی کینسر نہیں ہوتی, جو بھی گٹھلی سینے میں ہوتی ہے ہر گٹھلی کینسر نہیں ہوتی, ٹھیک ہے؟ تو اس وجہ سے یا ہر گٹھلی وہ خطرناک کینسر نہیں ہوتی, اس لیے ہمیں پہلے تو اپنی بہنوں اور بچیوں کو اور ماؤں کو سب کو یہ ایجوکیٹ کرنے کی ضرورت ہے کہ بھائی اگر سینے کے اندر کوئی گٹھلی ہے تو یہ ضروری نہیں ہے کہ یہ کینسر ہو, ٹھیک ہے؟ اس وجہ سے آپ اس کو ڈاکٹر کو دکھائیں, ون ان فائیو جو ہے یہ پاسبلٹی ہوگی کہ وہ کینسر نکلے. اور پھر کینسر کے اندر وہ ہم جو بات کرتے ہیں ارلی اسٹیج اور لیٹ اسٹیج کی, یہ زیادہ تر مریضوں کے اندر 75% پیشنٹ کے اندر جو گٹھلیاں ہوتی ہیں وہ کینسر نہیں ہوتا جو خطرناک والا ہے, جس کو سسٹ بھی ہوتی ہے, پانی کی تیلیاں ہوتی ہیں, یا زیادہ تر کینسر بینائن ہوتے ہیں جو کہ بڑے آرام سے کچھ دوائیوں سے اور کچھ دوائیوں کے علاوہ ایک آدھ سرجری سے ٹھیک ہو جاتے ہیں اور بندہ زندگی بھر بالکل نارمل گزارتا ہے. تو ہر گٹھلی کینسر نہیں ہوتی, اس لیے ضرور اپنا چیک اپ کروائیں تاکہ آپ ان کا علاج کرا,
اور گھر والوں سے نہ شرمائیں, یہ بات ضرور آپ کیجیے. ہاں یہ بات بتائیے کہ بچیاں جو ہیں اور جو خواتین ہیں وہ اپنے گھر والوں سے یہ کہتے ہوئے شرمائیں نہ کہ ان کی بریسٹ میں کوئی تکلیف ہے یا وہ کچھ محسوس کر رہی ہیں, تو یہ بڑا ضروری ہے کہ وہ ان کو پتا ہو کہ یہ اگر.
اور دوسری بات ہمارے پاس, جی جی, خاص طور پہ جو ینگ بچے ہیں ان کے اندر زیادہ تر گٹھلیوں میں کینسر نہیں نکلتا, لیکن وہ بچیاں بھی ڈر رہی ہوتی ہیں, بڑے ہو جاتے ہیں, کافی بڑے ان کے لیجنز ہو جاتے ہیں جن میں سرجری اور باقی چیزیں یا دوائیوں کے ساتھ ان کے ختم ہونے کی پاسبلٹی کم ہوتی ہے. تو اس لیے میری سب سے یہ ریکویسٹ ہے کہ ہماری بہنیں, ہماری بچیاں, ہماری بائیں, سب جو بھی ہیں, یہ اپنی ارلیسٹ ڈاکٹر کو دکھائیں اور انشاءاللہ اس میں زیادہ تر کے اندر وہ خطرناک والا کینسر نہیں.
اچھا وہ ڈاکٹر کو دکھائیں
خطرناک والا کینسر.
جی جی جی, خطرناک کینسر جو
دکھائیں تاکہ اس کا کوئی سولوشن ان کو, جو نان خطرناک کینسر ہے اس کے لیے بہت سے لوگ اس کا علاج کر سکتے ہیں.
ٹھیک ہے, تو ڈاکٹر
جی جیسے آپ نے ماشاء اللہ چینا صاحب بڑے نان سرجن ہیں, لیکن ان جیسے پاکستان کے اندر اگر میں جو بریسٹ کی سرجری کر سکتے ہیں میں اگر گروں تو 20 لوگ بھی پاکستان میں ایسے نہیں ہیں جو کہ ٹرین بریسٹ سرجن ہیں. انفارچونیٹلی کراچی سندھ کے اندر 4-8 لوگ ہیں, اسی طرح پنجاب کے اندر 10-12 لوگ ہوں گے, 2-4 کے ٹی کے میں ہوں گے, میرا خیال ہے ایک آدھ بلوچستان میں ہوگا. تو پوائنٹ یہ ہے کہ بریسٹ کے اندر ہم دنیا سے 30-40 سال پیچھے ہیں, ٹھیک ہے, ہر طرح سے, ٹیکنالوجی میں بھی اور اویلیبلٹی آف ریسورسز میں بھی اور اویلیبلٹی آف سرجن کے اندر بھی ہر طرح سے
کم ہے.
اس کے اوپر تو پوری کی مطلب بہت زیادہ کام کرنے کی ضرورت,
ٹھیک ہے.
دوسری بات یہ ہے کہ جو یہ جو کاسٹ کی ہے, دیکھیں ہمارا ماننا یہ ہے کہ ایز اے ہیومن بینگ, جیسے ہم کہتے ہیں ہمارا سائبر لائف فری ہے ریسپیکٹو آف نیشنلٹی, ریلیجن اینڈ ایتھنیسٹی, ایز اے ہیومن بینگ ہمیں ہر مریض کو جس کو کینسر ہو اس کا ٹریٹمنٹ فری کرنا چاہیے, کیونکہ ایک اللہ کی طرف سے اگر ایک انسان میں تکلیف آ گئی ہے تو اس کو ایز اے ہیومینٹی ڈیمانڈ سے ہم اپنے فیلو سٹیزن کی
ہونا چاہیے.
کسی رنگ کا ہو ان کو فری علاج.
تو ڈاکٹر طارق صاحب
ہم نے ضلع ہاسپٹل کے اندر الحمد للہ
میں یہی کہہ رہی ہوں کہ ہمارے پاس جی میں آپ سے یہ گزارش کر رہی ہوں کہ اس وقت کیونکہ پاکستان میں اور پاکستان بھر میں, دنیا بھر میں تو سن ہی رہے لیکن پاکستان بھر میں ہمارا یہ پروگرام سنا جا رہا ہے, آپ یہ بتائیے کہ آپ کے سینٹر میں لوگ کس طرح آ کر علاج کروا سکتے ہیں اور بالکل مفت علاج کرا سکتے ہیں. وہ علاج جو لاکھوں روپے کا ہوتا ہے, ہزاروں ڈالرز کا ہوتا ہے, وہ آپ کے یہاں بالکل فری ہوتا ہے, تو وہ آپ کے ہاسپٹل تک پہنچے کیسے؟ اتنی دور دیہات سے کوئی آپ کے گھر میں آپ کے ہاسپٹل میں پہنچے گا کیسے؟ اس کو سہولیات کون فراہم کرے گا وہاں تک پہنچنے کی, پھر وہاں رہنے کی, یہ سب تمام تفصیلات بتائیے تاکہ اگر کسی کو ہو تو وہ آپ تک پہنچ پائے. جی جی جی
ابسلیوٹلی, دیکھو میں نے جیسے بتایا سائبر لائف میں ہمارے پاس 12 ملکوں سے بھی لوگ علاج کرا کے جا چکے ہیں, اور اسی طرح ہمارے پاس جو کینسر کے علاج ہے 135 شہروں سے لوگوں نے آ کے علاج کرایا ہے سائبر لائف کے, اس سے ریلیٹڈ جو ہماری فیسلٹیز ہم نے کریٹ کی ہے. लेकिन मैं इसके बाद जो डॉक्टर ने की थी ना कॉम्प्रिहेंसिव, तो जिना हॉस्पिटल पाकिस्तान का पहला पब्लिक सेक्टर हॉस्पिटल है जिसमें इस साल दिसंबर में, डेढ़ महीना रह गए इंशाल्लाह डेढ़ दो महीने बाद, एक सर्जिकल कॉम्प्लेक्स बना है जिसके अंदर एक फैसिलिटी है जो ब्रेस्ट की है, ब्रेस्ट डिजीज की। अब उसकी ओपीडी, उसका वार्ड, उसके थिएटर, उनके लिए मैमोग्राफी, उनके लिए एमआरआई, सीटी स्कैन, उनकी पैथोलॉजी, हर चीज अंडर वन रूफ, क्योंकि औरतें आते हुए घबराती हैं। अब उसको आप कहें कि जी तुम्हारा ऑपरेशन इधर होगा, मेमोग्राफी उधर होगी, फिर रेडियोथेरेपी उधर होगी, कीमोथेरेपी उधर होगी, वो बेचारी परेशान हो जाती है। तो हमारे मुल्क में मोहम्मद अफसन ने हमारे साथ बहुत सपोर्ट किए। बीपीएमसी के अंदर डायग्नोसिस की तीन डिजिटल मेमोग्राफी है, हमारी मशीन मेमोग्राफी की 4 करोड़ की मशीन है, बहुत टॉप ऑफ दी लाइन है। इसी तरह 3 मशीन है हमारे पास, इसी तरह उसका एमआरआई, डॉपलर, उसके बाद उससे रिलेटेड पेट स्कैन, फिर सर्जरी की फैसिलिटी, फिर उसके बाद उसकी रेडियोथेरेपी की फैसिलिटी, कीमोथेरेपी की, और ये नोड मेडिटिव जो स्टेज वन के ब्रेस्ट कैंसर है जिनको साइबर नाइफ से किया जा सकता है वो, या खुदारा हिस्सा फैल के जिनमें ब्रेन में, हमने कुछ 300 मरीज वो, अच्छा ब्रेस्ट कैंसर की जो सबसे बुरी बात ये है वो ये है कि ये भी एक तरह का जैसे वो ब्लड कैंसर होता है या लंग कैंसर होता है, इसी तरह ये जो ब्रेस्ट कैंसर है इसमें भी फैल के दूसरे ऑर्गन पे जाने के बहुत रिस्क होता है। हम तकरीबन 300 मरीजों का जिनका ब्रेस्ट कैंसर ट्रीट होने के कुछ सालों बाद दिमाग में फैल के आया, हमने ट्रीट किया और अल्हम्दुलिल्लाह अल्लाह पाक की मेहरबानी से 99% उसके अंदर वो डीएन क्रैक की थी। जेपीएमसी जिना पोस्टेड एक मेडिकल सेंटर है, उसके अंदर मरीज ने आना है, उसके अंदर उसने सर्जिकल ओपीडी के अंदर आना है, सर्जिकल ओपीडी में जब वो मरीज रिपोर्ट करता है उसको हर चीज का अकॉर्डिंगली वो गाइड कर देते हैं कि आप रेडियोलॉजी भी उसी के साथ है, उसी के साथ हमारी मेडिकल सेंटर अल्हम्दुलिल्लाह हर तरह के ब्रेस्ट कैंसर की फैसिलिटी है, डायग्नोसिस की भी है, सर्जरी की भी है, कीमोथेरेपी की भी है, रेडियोथेरेपी की भी है, उसके बाद जो फॉलो अप के लिए जो बोन स्कैन चाहिए या पेट स्कैन चाहिए सब मौजूद है और एब्सोल्युटली फ्री है। ये असल में जो कॉस्ट है जब हम सारी कॉस्ट कैलकुलेट करते हैं शूज मरीज ने घर से लेके किराए से, उनके पास तो बेचारों के पास आजकल अंडर प्रिविलेज के पास बस का किराया नहीं होता
जी जी।
तो वो बेचारे ये कहाँ से टेस्ट कराए, तो टेस्ट कराना, फिर सर्जन कराना, फिर
ये सारा कुछ आप फ्री, आप सब कुछ ये फ्री,
कीमोथेरेपी,
ये सब कुछ आप फ्री फराम कर रहे हैं। बेहद शुक्रिया, बेहद शुक्रिया डॉक्टर तारिक। हाँ डॉक्टर तारिक साहब आप हमारे साथ रहिए, लेकिन अब इस वक्त हमारे साथ डॉक्टर फरा हैं सऊदी अरब से, किंग फैसल मेडिकल कम्प्लेक्स ताइफ जो है उसमें ये गायनी डिपार्टमेंट की कंसल्टेंट हैं। डॉक्टर फरा रशीद तारिक हमारे साथ टेलीफोन पर मौजूद हैं। अस्सलाम वालेकुम डॉक्टर फरा रशीद साहिबा। डॉक्टर फरा रशीद साहिबा हमारे साथ मौजूद हैं लेकिन हमें उनकी आवाज़ नहीं आ रही हमें। डॉक्टर फरा आप हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम डॉक्टर फरा हमारे साथ मौजूद हैं लेकिन मेरे ख्याल है उनसे तो इससे पेशतर कि हम उनसे बात करें उनसे हम दोबारा टेलीफोन करने की कोशिश करते हैं। तो अरशद चीमा साहब, डॉक्टर अरशद चीमा साहब आपको एक बार फिर गुफ्तगू में शामिल। जी जी
अच्छा, मैं आपको दो चीजें जो है ना बड़ी क्लियरली बताना चाहता हूँ।
जी जी बताइए।
सोसाइटी में मिथ है कि कैंसर का इलाज जो है वो बड़ा महंगा है।
जी जी
ये जो है ना ये मिथ लाया हुआ है।
मिथ कहाँ है जी, लोग सर्व कर रहे हैं, लोग खर्चे करते हैं, मिथ कहाँ है?
आप मेरी बात ध्यान से सुने, मैं आपको जो बात बताने लगा हूँ ना वो आप बहुत समझ आ जाएगी।
बताइए।
सॉलिड ऑर्गन के को कैंसर होते हैं ना उनका इलाज ऑपरेशन से किया जाता है। 60% लोग जो कैंसर के से ठीक हो जाते हैं ना वो सिर्फ नाइफ से ठीक हो जाते हैं, साइबर नाइफ नहीं जो सर्जन का चाकू होता है ना उसे अच्छा, ऑपरेशन
अच्छा,
कहते हैं
अच्छा, अच्छा।
उसमें 8% जो है ऐड करती है रेडियोथेरेपी और 8-10% ऐड करती है कीमोथेरेपी जो क्योर रेट है। तो सबसे जो सस्ता इलाज है इस वक्त कैंसर को ट्रीट करने का दैट इज विद द नाइफ विद ऑपरेशन,
और उसके बाद वो रेडियोलॉजी रह जाती है ना, उसके बाद
की कोला निकालनी है या पित्ता निकालना है आपको या छाती का ऑपरेशन करना है, सारों की कास्ट एक ही है।
अच्छा,
ठीक है ना,
ठीक है।
और ऑपरेशन इतने महंगे नहीं है, उसके लिए आपको पढ़े लिखे ट्रेंड सर्जन चाहिए, वो जो माशाल्लाह बहुत ज्यादा अवेलेबल है हमारे पास, पाकिस्तान में मैन पावर की कमी नहीं है, और अच्छे ऑपरेशन थिएटर चाहिए। बात यह है जो हो रही थी ना, जो अभी तारिक साहब ने दोबारा आपको कही कि जेपीएमसी में बड़ा अच्छा है कि वो दिसंबर से शुरू कर रहे हैं, हर डिस्ट्रिक्ट हेड, हर डिविजनल हेडक्वार्टर में एक खिड़की ऐसी होनी चाहिए जहां पे कैंसर का मरीज आके खटखटाए उसका दरवाजा, तो उसके बाद उसे किसी और जगह पे ना जाना पड़े अपने काम करवाने के लिए। वो एक छत होनी चाहिए, और ये मुश्किल नहीं है, इसमें सिर्फ जो है ना प्लानिंग की कमी है, ये इसमें रिसोर्सेज की कमी नहीं है, सिर्फ अंडरस्टैंडिंग की है, प्लानिंग की कमी है ऑन पार्ट ऑफ द पर्स स्ट्रिंग होल्डर जिसे हम गवर्नमेंट कहते हैं पाकिस्तान में।
ठीक।
दूसरी जो बात मैं कर रहा था ना, एक तो मैं आपको ये जो प्रिवेंशन है ना, इसमें प्राइमरी प्रिवेंशन नहीं हो सकती, क्योंकि वी डोंट नो व्हाट कॉजेज ब्रेस्ट कैंसर एक्सेप्ट 10% लोगों में ये जेनेटिक है और कुछ BMI ज्यादा है। इसको कहते हैं सेकेंडरी प्रिवेंशन। सेकेंडरी प्रिवेंशन एक कॉन्सेप्ट है कि आप डिजीज को जल्दी पकड़ लें।
बिल्कुल।
और वो तारिक साहब ने भी आपको बताया कि 80% जो गिल्टियां लोगों को ब्रेस्ट में मिलेंगी वो बिनाइन या वो दे आर नॉट डेंजरस, लेकिन वो पेशेंट नहीं बता सकता उसको देखे कि ये खतरनाक है ये नहीं है, इसलिए अलार्म होने की जरूरत नहीं। 4 out of the 5 times जब आप गिल्टी दिखाते हैं डॉक्टर को तो आपको पता चलेगा कि ये तो बिनाइन है, ये मलिग्नेंट नहीं है, लेकिन डॉक्टर बता सकता है कि ये मलिग्नेंट है कि नहीं है।
तो जरूरत इस बात की है कि डॉक्टर्स अवेलेबल हो।
वी मेड अ डायग्नोसिस,
डॉक्टर्स अवेलेबल,
डॉक्टर अवेलेबल, डॉक्टर्स की कमी नहीं है पाकिस्तान में, और पढ़े लिखे डॉक्टर्स की भी कमी नहीं है। डॉक्टर्स जो पाकिस्तान के, दे डू सम ऑफ द बेस्ट ऑपरेशन इन द वर्ल्ड। आई डिसएग्री विद प्रोफेसर तारिक्स स्टेटमेंट के यहाँ पे बहुत हम पीछे हैं 40 साल, हम बहुत सारी जो वेस्ट है उससे आगे है ब्रेस्ट कैंसर में, बिकॉज वी सी लॉट ऑफ एडवांस ब्रेस्ट कैंसर जो कि वेस्ट देखता नहीं। वेस्ट ट्यूमर देखता है 2 centimeters, हम ट्यूमर देखते हैं 20 centimeters।
अच्छा।
और हम देखते हैं उसे 10 मरीज देखते हैं तो ये एक देखते हैं अपने ओपीडी में मरीज। सो कौन से ज्यादा लोग हैं जो प्रोडक्टिविटी
कर रहे हैं? तो जरूरत इस बात की प्लानिंग की कमी है, प्लानिंग की कमी है, और अगर प्लानिंग सही हो जाए तो मैन पावर मौजूद है।
अगर आपके गवर्नर पंजाब को, मेरी बात सुनिए, गवर्नर पंजाब को अगर दिल में दर्द होती है तो आप PIC जाके बना देते हो, फिर देखते हो PIC पंजाब इंस्टीट्यूट ऑफ कार्डियोलॉजी, फिर देखते हो एक मुल्तान में बना देते हो, एक जाके फैसलाबाद में बना देते हो, एक रावलपिंडी में बना देते हो, तो क्या कैंसर के मरीज का हक नहीं है कि उसके लिए भी कंप्रीहेंसिव कैंसर सेंटर जो है वो, और वो सेपरेट भी बनाने की जरूरत नहीं है। आप उसी सीटी स्कैन से कैंसर के मरीज का सीटी स्कैन करें, उसी सीटी स्कैन से आप दूसरे मरीजों के भी सीटी स्कैन करें,
हर
अस्पताल में कंप्रीहेंसिव कैंसर सेंटर डिवीजन हेडक्वार्टर पे बनाने की जरूरत है।
तो डॉक्टर फरार,
फाइनल बात जो मुझे इस कॉम को बताना है वो बहुत जरूरी है, वो ये है कि पाकिस्तान में एडवांस कैंसर जो है वो बहुत ज्यादा कॉमन है। हमने पैलिएटिव केयर के ना सेंटर बनाए हैं, ना हमने पेन रिलीफ के लिए लोगों को एनफ मॉर्फिन देने की कोशिश की है। अनफॉर्चुनेटली पाकिस्तान प्रोड्यूस तो हीरोइन डायमॉर्फिन जिसे कहते हैं बहुत ज्यादा करता है, लेकिन कैंसर के मरीजों को मॉर्फिन सल्फेट की गोली प्रोवाइड नहीं कर रहा। पंजाब का कोई प्राइवेट और पब्लिक सेक्टर हॉस्पिटल नहीं है जिसमें मॉर्फिन सल्फेट की गोली फ्रीली अवेलेबल है। मैं सारे पंजाब को कह रहा हूँ, मैं प्राइवेट और पब्लिक मिला के,
तो जरूर इस बात की है कि यानी आप कह रहे हैं
मॉर्फिन सल्फेट की गोली अवेलेबल नहीं है एडवांस कैंसर वाले मरीज के लिए।
ठीक।
और ये जो बायस शर्म है जिन लोगों के पास ये अपना अथॉरिटी है कि अगर एडवांस कैंसर के मरीज को मॉर्फिन सल्फेट की गोली ये कौम नहीं प्रोवाइड कर सकती तो बेहिसी की इंतहा है।
बेहद शुक्रिया, और हम उम्मीद करेंगे इस वक्त हुकूमत, पाकिस्तानी हुकूमत के अरबाब इख्तदार अगर आपको सुन रहे हैं तो ज़रूर इस तरफ तवज्जो देंगे कि आखिरी जो मरहले का कैंसर होता है ख़ासतौर पर ब्रेस्ट कैंसर, उसके लिए जो गोली की ज़रूरत है उनकी तकलीफ को कम करने की, वो गोलियां तो कम अज़ कम फराहम की जाएँ, और कुछ नहीं उनका इलाज नहीं हो सका तो आखिर इस दुनिया से जाते वक्त वो आराम से जो वक्त बाकी रह गया वो गुजार सकें। हमारे साथ हमने कहा कि बड़ी देर से हम कोशिश कर रहे हैं कि डॉक्टर फरा से बात हो जाए, ताइफ सऊदी अरब से हमारे साथ इस वक्त मौजूद हैं टेलीफोन पर। अस्सलाम वालेकुम डॉक्टर फरा, तारिक साहिबा, डॉक्टर फरा रशीद साहिबा, आप हमारे साथ हैं? नहीं होगी बात, मुझे हमें अफसोस है कि हमने बड़ी कोशिश की कि हमने सऊदी अरब से भी हम एक ले लेते बात की, वहाँ पर ख्वातीन को जब ब्रेस्ट कैंसर होता है तो उनके इलाज की क्या सूरत हाल है। एक बार फिर हम डॉक्टर तारिक साहब आपको हम प्रोग्राम में शामिल करते हैं, आपसे गुफ्तगू में शामिल करते हैं। बताइए हमारे सुनने वालों को इस वक्त क्या कहना चाहेंगे आप, हुकूमत से क्या कहना चाहेंगे आप?
जी
जी बोलिए।
मैं बहुत एहतराम के साथ
सीमा साहब से दोबारा इख्तलाफ करूंगा। मेरे कहने का मकसद ये था कि जब हम कॉम्प्रिहेंसिव केयर की बात करते हैं, जैसे उन्होंने कहा यहाँ मरीज को वॉर्फिन तो मिलती नहीं है, पूरे पंजाब के अंदर या मैं पूरे पाकिस्तान की बात करूँ, कैंसर सिर्फ ये नहीं है कि मरीज की सर्जरी होनी है या मैमोग्राफी, उनकी रेडिएशन भी होनी है। पाकिस्तान की पॉपुलेशन के लिहाज से यहाँ 400 रेडियोथेरेपी की मशीनें होनी चाहिए थी, पूरे पाकिस्तान में 70 मशीन है, और पंजाब, पूरे पंजाब की मैं बात कर रहा हूँ, एक कोबाल की मशीन है जो लाहौर वहां पे लगी है। गवर्नमेंट की बात कर रहा हूँ, पब्लिक सेक्टर की, प्राइवेट सेक्टर की बात नहीं कर रहा, एनजीओ की बात नहीं कर रहा, गवर्नमेंट एनर्जी की बात नहीं कर रहा। तो इस पूरे पंजाब के अंदर रेडियोथेरेपी की मशीन लगी हुई है, पंजाब की पॉपुलेशन कोई करोड़ की पॉपुलेशन है, तो पॉइंट ये। और वो जो मशीनें लगी हैं, मैं चाहे कोई भी अस्पताल, मैं कहता हूँ पूरे पाकिस्तान की जो 70 मशीनें लगी हुई हैं, उनकी जो टेक्नोलॉजी इस वक्त है वो 28 से 29 साल पुरानी टेक्नोलॉजी है, चाहे 3 साल पहले खरीदी गई है या अभी 2 साल पहले खरीदी गई है। ये नई टेक्नोलॉजी है, वो एक्सपेंसिव है, पाकिस्तान के अंदर नहीं है। वो $1.8 मिलियन के लिनैक्स खरीदे हैं अभी, जो 8 खरीदे गए हैं, या मैं बाकी हॉस्पिटल के नाम नहीं लेता, जो प्राइवेट बहुत बड़े अस्पताल है उन्होंने 1.8 बिलियन के खरीदे। ये 1.8 बिलियन के लिनैक्स जब रेडिएशन से मरीज को ट्रीट करते हैं तो 5 से 20 मिलीमीटर हेल्दी टिश्यू डिस्ट्रॉय करते हैं। और अब आप सोचें कि एक 5 से 20 मिलीमीटर जब हेल्दी टिश्यू डिस्ट्रॉय करते हैं तो मरीज को बहुत साइड इफेक्ट होते हैं। लेकिन अच्छी मशीन $4.5 मिलियन की आती है, $4.5 बिलियन की, जो 1 मिलीमीटर से कम हेल्दी टिश्यू डिस्ट्रॉय करती है। तो मेरे कहने का मकसद ये था, बिल्कुल बहुत अच्छे सर्जन है कोई शक नहीं, लेकिन मैं क्योंकि कराची में बैठा हूँ, तो सेम ब्रेस्ट सर्जन जिसको हम सीमा साहब देखें, जिस तरह सीमा साहब आके सीनियर है बहुत मेन, उनके भी पंजाब के अंदर जो जिनको आप कह सकते थे आज यार ये ट्रेन ब्रेस्ट सर्जन है, मरीज से तो आप कोई गलती नहीं करेगा, उनका नंबर बहुत कम है। क्योंकि आपकी 20 करोड़ की आबादी है, उसमें 10 करोड़ खवातीन है, 10 करोड़ खवातीन के अंदर चले हम कहते हैं जी 5 करोड़ जो है वो कम उम्र है, 5 करोड़ जो खवातीन है वो तो उस फॉर्म में फॉल करती हैं जिसमें 10 डिग्री हो, उसमें अगर हम 1 in 5 लें तो इसका मतलब ये कि 1 करोड़ के करीब या तकरीबन इतनी खवातीन को तो कैंसर है। तो कितने सर्जन हमारे हैं और कितने सेंटर हैं, तो हम कैपेसिटी वाइज बहुत दूर है।
जी डॉक्टर अर्शद चीमा साहब, जल्दी से आप कुछ कहना चाहें तो डॉक्टर अर्शद चीमा साहब कुछ आप मजीद ऐड करना चाहें, प्रोग्राम का आखिरी मिनट है, आप कुछ भी कहना चाहें, हुकूमत से तो आप बहुत कुछ कह चुके, खवातीन से कुछ कहना चाहें, पाकिस्तान भर में जो इस वक्त आपको सुन रही हैं कि वो अपने आप को किस तरह इससे महफूज रख सकती हैं, इस मर्ज से में मुब्तला होने से और अपने इलाज के से बचने के लिए। जी डॉक्टर अर्शद चीमा साहब हमारे साथ हैं। जी डॉक्टर अर्शद चीमा साहब हमारे साथ गालिबन मौजूद नहीं है जी, लेकिन वो हमारे प्रोड्यूसर कह रहे हैं कि उनसे
हमारा मैसेज यही होना चाहिए
जी जी,
ब्रेस्ट की गुठली से घबराए नहीं, जब भी ब्रेस्ट की गुठली हो करीबी डॉक्टर से, किसी भी अपने लेडी डॉक्टर को चेक कराए और उसके बाद उसका इलाज कराए। ज्यादातर ये वो मैलिग्नेंट कैंसर नहीं होता, लोग उस खौफ की वजह से नहीं जाते कि मुझे अगर कैंसर निकल आया तो क्या होगा। 5 में से 4 खवातीन का कैंसर 100% डॉक्टर के पास जाने से या सर्जरी से या मैसेज संचित ठीक हो जाता है।
ठीक
है, तो बस सिर्फ कहने का जो मैसेज है वो यही है कि जब भी ब्रेस्ट के अंदर कोई गुठली महसूस हो, ब्राय मेहरबानी किसी डॉक्टर से अर्ली रब्ता करें। अगर वो आपको फील हो रही है और आप डॉक्टर के पास जाते हैं वो नहीं कहता नहीं है तो अच्छी बात है, लेकिन अगर वो डॉक्टर भी उसको महसूस करता है और उसके बाद आप उसको इन्वेस्टिगेट कर लेते हैं तो यकीन माने कि आप एक नॉर्मल इंसान की तरह जिंदगी गुजारते हैं। अर्ली स्टेज कैंसर पे हाल तो आराम से लोग सर्वाइव करते हैं, एवरेज सर्वाइवर, लेकिन वही अगर एक वास्ट स्टेज में चला जाए उसके सर्वाइवल का कोई चांस जो है वो बहुत कम हो जाए।
और अगर कोई अखराजात अफोर्ड नहीं कर सकता तो वो कराची में जिना पोस्ट ग्रेजुएट मेडिकल सेंटर में जाए तो उसको फ्री इलाज की सहूलत दस्तियाब है, जिसके लिए डॉक्टर तारिक साहब ने भी बताया है कि उनके यहाँ मुफ्त इलाज होता है कैंसर के हर मरीज का जो भी वहाँ आ जाए। बेहद शुक्रिया, हमारे आज के प्रोग्राम को समेटने का वक्त हुआ। हमने आज बात की है पाकिस्तान में और दुनिया भर में ब्रेस्ट कैंसर की वजूहात, तशखीस और इलाज पर। हमारे साथ शरीक गुफ्तगू थे यूनिवर्सिटी ऑफ लाहौर के कैंसर सेंटर के डायरेक्टर और एसओएसपी के या सर्जिकल ऑन्कोलॉजी सोसाइटी पाकिस्तान के फाउंडिंग प्रेसिडेंट डॉक्टर अशरफ जीमा हॉलैंड से हमारे साथ हैं जिना पोस्ट ग्रेजुएट मेडिकल सेंटर कराची के रियोलॉजी डिपार्टमेंट के सरबरा डॉक्टर तारिक महमूद कराची से और हमारे साथ हैं पंजाब के हेल्थ डिपार्टमेंट के नॉन कम्युनिकेबल डिजीजेस प्रोग्राम के डिप्टी प्रोग्राम मैनेजर डॉक्टर फरहान ज़हीद यास्मीन जमील को राउंड टेबल समेटने की इजाज़त दीजिए हमारे साथ प्रोड्यूसर थे अंजुम हैरत के
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की
लाहौर से सिर्फ 40 किलोमीटर दूर जिला कसूर का इलाका हुसैन खान वाला बाज़ाहिर यहाँ की गलियों में सब कुछ वैसा ही है जैसा पाकिस्तान के किसी भी दूसरे इलाके में मगर मकामी सामाजिक कारकुन सुल्तान कहते हैं ऐसा नहीं है
2014 में एक पहली एप्लीकेशन गई थी थाना गंडा सिंह में और वो खातून है जिसने दी थी जिसके बेटे के साथ ज्यादती हुई थी उसका बेटा 6 साल का था तब दो दिन बाद उस खातून को थाने बुला के एसएचओ ने उसे जलील करके थाने से निकाल दिया था
2015 में ये इलाका बच्चों से जिंसी ज्यादती के वाकयात की वीडियो सामने आने के बाद खबरों में आया इसके बाद यहाँ बच्चों से ज्यादती के वाकयात की तकरीबन 250 वीडियो सामने आई
9 साल दसा मैंने तो बुला के लै गए अपने बेले चे कोई काम में थे दरा मैं गया चला।
कह रहे हैं कि मैं 8-9 साल का था जब मुझे काम का कहकर वो हवेली ले गए वहाँ जाकर मुझे जूस जैसी कोई चीज पिलाई जिसके बाद मुझे पता नहीं लगा कि मुझे क्या हो गया है
यानी क्या हो गया
मिन का कहना है कि मेरे साथ उन्होंने ज्यादती की और मुझे घर भेज दिया
मैंने ना छड़ा ना कार कलता
बचपन में जिनसी ज्यादती का निशाना बनने वाले ये नौजवान जो अपना नाम नहीं बताना चाहते इन्होंने वॉइस ऑफ अमेरिका को बताया कि इन्हें और इनके वालदैन को इनकी काबिले एतराज वीडियोस दिखाकर कई सालों तक ब्लैकमेल किया गया
अगर दूसरे दिन मैं उधर परली साइड से काम करने जाता हूं पिया उस वाले मैंने ना वीडियो दिखाई कि ए देख तेरी वीडियो
उन्होंने मुझे मेरी वीडियो दिखाई और कहा कि ये देखो तुम्हारी वीडियो और कहा कि जब हम तुम्हें बुलाया करेंगे तो तुमने आया करना है उन्होंने कहा कि तुम्हारी वीडियो खत्म कर देंगे अगर तुम और लड़के लेकर आओगे इस तरह और लड़के मैं इनके पास ले जाता रहा
ब्लैकमेल होने वालों में इन जैसे कई और बच्चे और इनके वालदैन भी शामिल थे एक मुतासर नौजवान के चचा ने हमें बताया
तुम
इसकी बात करते हो ये देखो हम भी तुम्हारे बच्चे के साथ ज्यादती कर रहे हैं तुम हमें इतने पैसे दोगे तो हम ये वीडियो डिलीट कर देंगे हमने उनको 20-20 हजार दिया लेकिन उन्होंने हमारी वीडियोस खत्म नहीं की और कहा तुमसे जो होता है कर लो हमने तो ये ऐसे ही चलाना है
मुतासरीन ने हमें बताया कि बच्चे मुजरमान के मुतालबात पूरे करने के लिए अपने ही घरों में चोरियां करते या अपना घर छोड़कर भाग जाते
6 साल तो लगे 2013 तक मैं इन्होंने जो चीज इन्होंने मेरे को मंगी कारो पैसे हर चीज यानी कि मैं अच्छी कोई चीज भी पांदा सना ते मेरे पैरों ला के चले ने जे मैं
ये कह रहे हैं कि 2006 से लेकर 2013 तक उन्होंने मुझसे चीजें मांगी वो मेरे जूते तक उतरवा कर ले जाते थे अगर मेरे पास अच्छा मोबाइल होता तो वो भी छीन कर ले जाते थे
कट के ले जाते थे
बीवी मेरी दसेगा जेवर गया भी तो उसी बच्चे को पूछेगा उन्हें पहले से क्या है कि मैं नहीं लेके आएगा
इनका कहना है कि मेरी बीवी ने बताया जेवर चोरी हो गए हैं हमने बच्चे से पूछा लेकिन उसने कहा वो नहीं लेकर गया फिर जब हमने इसे डराया धमकाया कि जेवर तुम ही लेकर गए हो फिर वो मान गया और कहने लगा कि ये जो हाजी है मैं उसको जाकर पैसे और जेवर देता
जो हाजी है
कई बच्चे वीडियो वायरल होने पर अपने घर छोड़कर चले गए और इनके वालदैन कई सालों तक इन्हें तलाश करते रहे
घर किसी ने आन के बखाई वीडियो ऐ देखो कि यार तुम्हारे बच्चे दी वीडियो
मेरे घर वालों को किसी ने वीडियो दिखाई और कहा ये देखो आपके बच्चे की वीडियो फिर मेरे घर वालों ने मुझे बुलाया लेकिन फिर भी मैं घर वापस नहीं आया फिर मेरे नाना मुझे जाकर वहाँ से वापस लेकर आए मैं कई सालों तक घर वापस ही नहीं आया
कार था मैं यानी कि 2-3-4 साल में कार ही नहीं आया
2015 के ਮੈਨੂੰ ਵੀਡੀਓ ਵਿਖਾਈ।
2015 ਮੈਂ ਉਹਨਾਂ ਨੇ ਮੁਝੇ ਇਹ ਵੀਡੀਓ ਦਿਖਾਈ ਜਿਸ ਮੈਂ ਮੇਰੇ ਪੋਤੇ ਕੀ ਵੀਡੀਓ ਵੀ ਥੀ। ਮੈਂ ਇਸ ਕੇ ਖਿਲਾਫ ਪਰਚਾ ਦੇਨੇ ਪੁਲਿਸ ਸਟੇਸ਼ਨ ਚਲਾ ਗਿਆ। SHO ਉਨਕੇ ਸਾਥ ਮਿਲਾ ਹੁਆ ਥਾ। ਮੈਂ ਇਸੇ ਘਰ ਕਾ ਸਮਾਨ ਲੇਨੇ ਭੇਜਤਾ ਥਾ ਤੋ ਇਹ ਜਾਤਾ ਨਹੀਂ ਥਾ। ਵੋ ਇਸੇ ਬਾਹਰ ਪਕੜ ਲੇਤੇ ਥੇ।
ਇਹਦੇ ਨਾਲ ਮਤਲਬ ਸਾਰਾ ਕੁਝ ਕਰਨ ਲੱਗੇ।
ਹੁਸੈਨ ਖਾਨ ਵਾਲਾ ਮੈਂ ਬੱਚੋਂ ਸੇ ਜ਼ਿਆਦਤੀ ਕੇ ਵਾਕਿਆਤ ਕੀ ਸ਼ਿਕਾਇਤ ਪਹਿਲੇ ਵੀ ਸਾਹਮਣੇ ਆਈ, ਲੇਕਿਨ ਮੁਜਰਮਾਨ ਕੇ ਖਿਲਾਫ ਕਾਰਵਾਈ ਕਾ ਆਗਾਜ਼ 2015 ਮੈਂ ਵੀਡੀਓ ਸਕੈਂਡਲ ਸਾਹਮਣੇ ਆਨੇ ਕੇ ਬਾਅਦ ਹੁਆ।
ਬਿਲ ਆਖਰ ਇੱਕ ਦਿਨ ਐਸਾ ਆਇਆ ਮੀਡੀਆ ਕੀ ਕਾਵਿਸ਼ੋਂ ਕੀ ਵਜ੍ਹਾ ਸੇ ਕਿ ਉਨਕੋ ਗ੍ਰਿਫਤਾਰ ਹੋਣਾ ਪੜਾ।
ਵਾਕਿਆਤ ਕੇ ਖਿਲਾਫ ਇਨਸਤਾਦ ਦਹਿਸ਼ਤਗਰਦੀ ਅਦਾਲਤ ਮੇਂ ਚਲਨੇ ਵਾਲੇ 19 ਮੁਕਦਮਾਤ ਮੇਂ ਸੇ 15 ਪਰ ਫੈਸਲਾ ਸੁਣਾਇਆ ਜਾ ਚੁਕਾ ਹੈ, ਲੇਕਿਨ ਅਬ ਤੱਕ ਸਿਰਫ 2 ਮੁਲਜ਼ਮਾਨ ਕੋ ਉਮਰ ਕੈਦ ਔਰ ਜੁਰਮਾਨੇ ਕੀ ਸਜ਼ਾ ਹੋਈ ਹੈ। ਨਵੀਦ ਨਸੀਮ, ਵਾਇਸ ਆਫ ਅਮੈਰੀਕਾ, ਹੁਸੈਨ ਖਾਨ ਵਾਲਾ, ਜ਼ਿਲ੍ਹਾ ਕਸੂਰ।